मलाई सानोमा उठाउने बानै हुन्, मलाई सानोमा उठाउने बानै हुन्, यो सानो संसार चिनाउने बानै हुन्, मलाई सानोमा उठाउने बानै हुन्। फाटेको भोटो आमाले सिलाई दिएपछि, फाटेको भोटो आमाले सिलाई दिएपछि, ज्ञानको बाटोमा हिँडाउने बानै हुन्, मलाई सानोमा उठाउने बानै हुन्, यो सानो संसार चिनाउने बानै हुन्। गुरुले त घोकाएका किताबका अक्षर, गुरुले त घोकाएका किताबका अक्षर, कुन सही कुन गलत छुट्याउने बानै हुन्, मलाई सानोमा उठाउने बानै हुन्, यो सानो संसार चिनाउने बानै हुन्। ममता की खानी हुन् आमा भन्छन्, ममता की खानी हुन् आमा भन्छन्, मित्रताको पाठ सिकाउने बानै हुन्, मलाई सानोमा उठाउने बानै हुन्, यो सानो संसार चिनाउने बानै हुन्। अन्तिम शेर, जीवन आखिर सङ्घर्ष नै त रहेछ, जीवन आखिर सङ्घर्ष नै त रहेछ, यो मैदानमा कुदाउने बानै हुन्, मलाई सानोमा उठाउने बानै हुन्, यो सानो संसार चिनाउने बानै हुन्।
नमस्कार, रेडियो रामेछाप सामुदायिक एफएम 95.8 मेगाहर्जमा हरेक सोमबार राति बीबीसी नेपाली सेवापछि 10 बजेसम्म आउने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाईँ हाम्रै मिलन, बिछोडका कुरा, कतै मन दुखेका कुरा, कतै माया प्रेम साटेका कुरा, गजल मार्फत बहकाउने एउटै कार्यक्रम स्मृतिका पाना लिएर उपस्थित भइसकेको छु प्राविधिक मित्र रामचन्द्रको साथमा, म प्रज्वल पौडेल, पी स्क्वायर। समाजमा भएका सकारात्मक तथा नकारात्मक घटना परिघटनालाई गजल मार्फत सन्देश प्रवाह गर्नुका साथै तपाईँका मनका भावनाहरू बहकाउनका निम्ति हामीले यस कार्यक्रम निरन्तर रूपमा ल्याइरहेका छौँ र यस कार्यक्रममा तपाईँ हाम्रै जिन्दगीमा देखिएका, भोगिएका दुःख सुख, आँसु हाँसो, हर्ष पीडा, माया धोकामा उत्पन्न शब्दभावहरू गजलात्मक शैलीमा प्रस्तुत गरी तपाईँको हृदयलाई शान्त पारी सन्देश प्रवाह गर्ने प्रयास गर्नेछु। साहित्यको यो अथाह सागरमा सिर्जनाका असङ्ख्य मोती फुलाउने तपाईँ सर्जकको मन र यसका इमान्दार पारखीहरूको पवित्र आँखा, यी दुवै हाम्रो प्रयासको प्रतिरूप हो, जसले नेपाली भाषा साहित्यको श्रीविधिमा एउटा प्रयास सफलीभूत हुनेछ भन्ने ठम्याइरहेको छ। श्रोता, तपाईँले यस कार्यक्रमलाई आफूले चाहेको समयमा www.radioramechap.blogspot.com र chissapaninepal.blogspot.com पनि आफूले चाहेको समयमा डाउनलोड गरेर सुन्न सक्नुहुन्छ। आज महिनाको अन्तिम सोमबार, त्यसैले त आज एकजना अतिथि लिएर उपस्थित भएको छु। आजको सोमबारमा कार्यक्रमको सुरुवातमा गजल वाचन गर्नुहुने गजलका सर्जक एवं साहित्यकार दिनमान गुरुमाछानलाई स्टुडियोमा निमन्त्रणा गरेको छु। उहाँ महोत्तरी जिल्ला बर्दिवास गाविस वडा नम्बर 3 भई हाल बनेपामा साहित्य र स्वास्थ्य क्षेत्रमा क्रियाशील हुनुहुन्छ। उहाँको जन्म विक्रम सम्वत 2034 साल असार 22 गते भएको हो। कार्यक्रममा उहाँसँगको भलाकुसारी राख्नुभन्दा अगाडि कार्यक्रमको सुरुवातमा राख्न चाहन्छु यो निकै नै सुमधुर गजल गीत।
झनै राम्रो देखियो मुहार लुकाएको तिमीलाई, मुहार लुकाएको तिमीलाई, पछौरीमा कति राम्रो सुहाएको तिमीलाई। लजाउने बानी तिम्रो साह्रै राम्रो लाग्यो आज हो लजाउने बानी तिम्रो लजाउने बानी तिम्रो लजाउने बानी तिम्रो साह्रै राम्रो लाग्यो आज धेरै पल्ट देखे आँखा जुधाएको तिमीलाई आँखा जुधाएको तिमीलाई पछ्यौरीमा कति राम्रो सुहाएको तिमीलाई।
कार्यक्रम स्मृतिका पानामा यहाँलाई स्वागत छ।
धन्यवाद।
कतातिर व्यस्त हुनुहुन्छ नि आज भोलि?
हिजो आज कथा लेख्ने र उपन्यासहरू पढ्नेतिर नै म व्यस्त छु र अफिसको काममा पनि अलिक व्यस्त भएको अवस्था छ।
हजुर, साहित्यलाई पनि अगाडि बढाइरहनु भएको छ अनि आफूलाई जिउनका लागि अझ भनौँ हामीले कुनै पेसाप्रति हामी आबद्ध हुनुपर्छ, कुन पेसामा आबद्ध हुनुहुन्छ नि?
वास्तवमै भन्ने हो भने बाँच्नको लागि अब मान्छेले केही न केही काम गरिरहेको हुनुपर्छ र म चाहिँ अहिले चाहिँ बाँच्नको लागि भए पनि अब स्वास्थ्य सेवामा लागेको छु। यसलाई चाहिँ मैले अब बाँच्नको लागि मात्र होइन सामाजिक सेवाको रूपमा पनि लिएको छु। म चाहिँ अहिले काभ्रे जिल्लामा जनस्वास्थ्य अन्तर्गत चाहिँ प्राथमिक स्वास्थ्य केन्द्रमा चाहिँ स्वास्थ्य सेवा गरिरहेको
छु। हजुर, जनस्वास्थ्यमा तपाईँ कार्यरत हुनुहुन्छ अनि यो दुवै पेसा एउटा सामाजिक पेसा रहेको छ। तपाईँले एउटा पेसा नै नभने तापनि एउटा साहित्य लेखन पनि हामी यसलाई सामाजिक परिवर्तनका निमित्त एउटा अहम भूमिका खेल्ने स्वास्थ्य क्षेत्र एकदम संवेदनशील क्षेत्रमा तपाईँ लागि पर्नु भएको छ, समयको तालमेल कसरी मिलाउनुहुन्छ नि?
काम भनेको चाहिँ अब रोजीरोटीको लागि हो होइन। अब अफिस टाइम त म जसरी पनि मैले निर्वाह गर्नुपर्ने हुन्छ र सामाजिक सेवा नै भन्नुभयो तपाईँले र मैले पनि भने स्वास्थ्य सेवा चाहिँ सामाजिक सेवा हो र साहित्य पनि सामाजिक सेवा हो। अब दुवैलाई चाहिँ मैले समयको पाबन्दीलाई पनि मैले समय मिलाउनु पर्ने हुन्छ तर मान्छे भइसकेपछि जसरी पनि समय मिलाउन सकिन्छ अफिसलाई पनि मिलाउँछु र साहित्य लेखनलाई पनि मैले आफ्नो समय दिइरहेको छु। विशेष गरी चाहिँ अब अफिस समय सकिसकेपछि घरमा अब व्यस्त कसरी रहने भन्दाखेरि चाहिँ लेखनलाई नै मैले प्राथमिकता दिएको छु।
अहिलेसम्म कुन कुन विधामा कतिवटा साहित्यिक कृतिहरू प्रकाशित गर्नुभयो नि?
कृतिहरू प्रकाशनको सन्दर्भमा भन्नुहुन्छ भने अब पहिलो कृति चाहिँ मैले गजल कृति निकाले, गजल सङ्ग्रह। मेरो गजल सङ्ग्रहको नाम थियो 2065 सालमा भो गजल लेख्दिन म भनेर एउटा गजल सङ्ग्रह प्रकाशित गरे र त्यसपछि संयुक्त गजल सङ्ग्रहहरू पनि प्रकाशन भए र पछिल्लो चरणमा चाहिँ म कथा लेखनतिर समीक्षा लेखनतिर लागेपछि र बाल साहित्यमा पनि कलम चलाउने भएकोले भर्खरै मेरो चाहिँ मिस्टर चुलबुले भन्ने चाहिँ बाल कथा सङ्ग्रह पनि प्रकाशन भएको छ।
तपाईँले पहिलो कृति विमोचन गर्दाखेरि या भनौँ प्रकाशन गरेर बाहिर बजारमा ल्याउँदाखेरिको अनुभव सुनाइदिनुहोस् न।
आफ्नो कृति प्रकाशन भइसकेपछि सर्जकमा चाहिँ अब उत्साह जाग्ने कुरा अवश्य भइगयो तर मलाई यो गजल सङ्ग्रह निकाल्ने बेलामा चाहिँ अब गजल सङ्ग्रहको नाम चाहिँ के राखौँ भन्ने दुविधामा थिएँ। अब धेरैले धेरै थरीका नामहरू राखिसकेको अवस्थामा चाहिँ मैले चाहिँ आफैले लेखेको गजलहरूबाट नै एउटा चाहिँ त्यस्तै भो गजल लेख्दिन म भन्ने खालको गजल थियो जसले चाहिँ कविहरूलाई लेखकहरूलाई चाहिँ अब बजारमा चाहिँ अब कविता नसुनिदिने कविताभन्दा पनि साहित्यभन्दा पनि सस्तो मनोरञ्जनतिर लागेकाहरूलाई चाहिँ छेड गर्नको लागि अथवा उहाँहरूलाई व्यङ्ग्य गर्नको लागि पनि मैले चाहिँ भो गजल लेख्दिन म भन्ने गजल लेखेको थिएँ। त्यसैलाई मैले शीर्षक राखेर चाहिँ कृति निकालेँ। त्यसको विमोचनमा चाहिँ अब एउटा कृष्णधारा सिदाईको एउटा घटना भन्छु होइन। कृष्णधारा सिदाई आख्यानकार हुनुहुन्छ, मेरो प्रिय आख्यानकार हो। उहाँको कथा उपन्यास पढेर नै मैले कथा र उपन्यास पनि लेख्न सिकेको हो र जाने हो। धेरै कुराहरू उहाँबाट मैले सिकेको छु। उहाँले चाहिँ गजल विमोचनमा चाहिँ के भन्नुभएको थियो भने कविता कथाहरू मनपर्दाखेरि चाहिँ तपाईँको फलानु शीर्षकको कविता अथवा फलानु शीर्षकको कथा मलाई मन पर्यो भन्नुपर्छ भने गजल मन पर्यो भन्नको लागि चाहिँ तपाईँहरूको त गजलको शीर्षक हुँदैन, तपाईँहरूको गजल यो मन पर्यो भनेर किताबै देखाउनु पर्ने अवस्था हुन्छ विमोचनमा भन्नुभएको थियो। त्यो मलाई एकदम घत परेको कुरा थियो। मेरो कृति निस्किसकेपछि चाहिँ पक्कै पनि बजारमा चर्चा परिचर्चा भयो होला, त्यतातिर म लागिनँ। तर मैले चाहिँ त्यसपछि गजललाई चाहिँ अझ अझ साधना गरेर त्यसलाई परिमार्जित गर्ने र अझ कसरी राम्रो लेख्न सकिन्छ भन्नेतिर लाग्दा लाग्दै चाहिँ म कथा लेखनतिर लागेँ। जस कथा के अरे गजल सङ्ग्रह निस्किसकेपछि चाहिँ उत्साहित चाहिँ थिएँ।
साहित्यलाई तपाईँ कसरी परिभाषित गर्नुहुन्छ नि?
वास्तवमा अब यो साहित्यलाई चाहिँ धेरैले समाजको ऐना भन्ने गर्छ, तर साहित्यले नै सबै थोक गर्छ भन्ने पनि छैन। किनभने साहित्यमा यौन साहित्य आइसक्यो होइन, अब अहिले त साहित्यलाई व्यावसायिक रूपमा पनि हेरिन्छ। यो साहित्य चाहिँ एकदम काम नहुनेले लेख्ने होइन कि, अहिले चाहिँ व्यावसायिक साहित्य भइसकेको छ। साहित्य चाहिँ मेरो विचारमा चाहिँ अब मानव मनको चाहिँ भावना हो होइन, समाजमा देखा परेका विकृति कुरीति सङ्गति र समाजका राम्रा पक्षहरूलाई पनि उजागर गर्ने एउटा चाहिँ विधा हो, मतलब माध्यम हो। त्यो माध्यमले चाहिँ यो समाज यस संसारमा के छ भन्ने कुरा पनि देखाउन सकिन्छ। जस्तै उदाहरणकै लागि चाहिँ साहित्यकार जगदीश घिमिरे दाईले चाहिँ सकस उपन्यास लेख्नु हो, त्यो उपन्यास चाहिँ उहाँले आख्यान प्रयोग गरेर उपन्यास लेख्नु भए पनि उहाँले चाहिँ रामेछाप र नेपाली समाजमा भएको द्वन्द्वको घटनाहरूलाई, त्यस्तै तराईका घटनाहरूलाई पनि उहाँले चाहिँ सकस उपन्यासमा वस्तुगत र यथार्थपरक तरिकाले उहाँले जुन आख्यानको ढङ्गमा प्रस्तुत गर्नुभयो त्यही नै हो समाजको ऐना। सकसले चाहिँ हामी नेपालीहरूले चाहिँ विगतमा कसरी दिनहरू बितायौँ, कस्तो सकसपूर्ण दिन बितायौँ भन्ने कुरा चाहिँ त्यो उपन्यासले देखाउँछ। त्यस कारणले चाहिँ साहित्य भनेको चाहिँ समाजको दर्पण पनि हो।
प्रायः तपाईँले आफूले लेख्ने ती रचनाहरूमा पीडादायक क्षणबाट सुरुवात गर्नुहुन्छ कि अलिकति हाँसोका ती उमङ्गका कुराहरूबाट सुरु गर्नुहुन्छ नि?
यसरी नै गरिन्छ भन्ने छैन होइन, अब परिस्थिति र घटनालाई कसरी मैले चाहिँ मनन गर्छु अथवा कसरी कल्पना गर्छु, त्यसलाई चाहिँ अब गजलमा उतार्दाखेरि अथवा कवितामा उतार्दाखेरि चाहिँ त्यसलाई कसरी प्रयोग गर्दा चाहिँ राम्रो हुन्छ आकर्षक हुन्छ, कथामा पनि वास्तविकतामा र त्यसलाई चाहिँ आख्यानमा ढाल्दाखेरि चाहिँ अलिकता प्रयोग गर्नुपर्ने हुन्छ। त्यस कारणले चाहिँ यस्तै हुन्छ भन्ने चाहिँ अहिले भन्न सकिँदैन, त्यो लेख्दाखेरिको अवस्थाले
निर्धारण
चाहिँ त्यही बेला हुन्छ।
हजुर, तपाईँले लेख्ने कथाहरू विशेष गरी कस्ता प्रकृतिका हुन्छन् नि?
विशेष गरी म कथा लेख्दाखेरि चाहिँ सामाजिक कथा नै लेख्छु, र अहिलेका नयाँ प्रयोगवादी कथाहरू पनि छन्, त्यस कारणले मैले केही कथाहरू चाहिँ प्रयोगमा पनि लेखेको छु। र लेख्दाखेरि चाहिँ म सामाजिक कथा लेख्दा पनि मनोवैज्ञानिक ढङ्गले नै लेख्ने गर्छु, किनभने अहिलेको समयमा कथा लेख्दाखेरि चाहिँ पुरानै ढर्रामा लेखिरहनु पनि आवश्यक छैन। नयाँ विकास भइरहेको अवस्थामा अब कथालाई चाहिँ प्रयोगतिर पनि ढाल्नुपर्छ, तर आफूले भोगेका र देखेका होइन त्यसलाई चाहिँ मनन गरेका कुराहरूलाई चाहिँ आख्यानीकरण गर्नु चाहिँ आवश्यक छ।
फेरि तपाईँको कुनै एउटा गजल सुनाइदिनुहोस् न।
यो देशको माटो बिर्सिएर हिँडे युवाहरू, यो देशको माटो बिर्सिएर हिँडे युवाहरू, साँच्चै सही बाटो बिर्सिएर हिँडे युवाहरू, यो देशको माटो बिर्सिएर हिँडे युवाहरू। रगत पसिना बगाउँछन् अझै त्यो भूमिमा, रगत पसिना बगाउँछन् अझै त्यो भूमिमा, आफ्नै गाउँको पाटो बिर्सिएर हिँडे युवाहरू, साँच्चै सही बाटो बिर्सिएर हिँडे युवाहरू, यो देशको माटो बिर्सिएर हिँडे युवाहरू। सुन्ने गाउँघरका बुढा पाकाहरू भन्छन्, सुन्ने गाउँघरका बुढा पाकाहरू भन्छन्, लौन ढिकी जातो बिर्सिएर हिँडे युवाहरू, साँच्चै सही बाटो बिर्सिएर हिँडे युवाहरू, यो देशको माटो बिर्सिएर हिँडे युवाहरू। कुनै दिन यही धरतीमा सुख दुःख गरी, कुनै दिन यही धरतीमा सुख दुःख गरी, खाएको मानो आटो बिर्सिएर हिँडे युवाहरू, साँच्चै सही बाटो बिर्सिएर हिँडे युवाहरू, यो देशको माटो बिर्सिएर हिँडे युवाहरू। गरे के हुन्न र यहाँ सुनै फलाउन सकिन्छ, अन्तिम शेर, गरे के हुन्न र यहाँ सुनै फलाउन सकिन्छ, सम्झिनुको साटो बिर्सिएर हिँडे युवाहरू, साँच्चै यो देशको माटो बिर्सिएर हिँडे युवाहरू, साँच्चै सही बाटो बिर्सिएर हिँडे युवा।
दिनमानजी, तपाईँले के देख्नुहुन्छ नि गजलको भविष्य कस्तो रहेको छ?
पछिल्लो चरणमा चाहिँ गजललाई बुझेरै लेख्नेहरूको जमात बढिरहेको अवस्था हो। 2056 सालतिर गजल लेख्दाखेरि गजल विधा के हो र यसका नियमहरू के छन्, यसमा जस्तो मतला मक्ता रदीफ काफिया भन्ने विषयमा चाहिँ त्यतिखेर धेरै बहस हुन्थ्यो। अहिलेका युवा पुस्ताहरू चाहिँ गजललाई राम्रोसँग बुझेर लेखिएको अवस्था चाहिँ धेरै छ, तर केही युवा पुस्ताहरू चाहिँ तालीका लागि मात्रै गजल लेखिएको अवस्था छ। त्यसकारणले तालीको लागि मात्र गजल लेख्ने होइन, सृजना भनेको चाहिँ पछिल्लो पुस्तासम्म होस्, यो समाजलाई केही दिन सकोस् र मैले केही साहित्यलाई गर्न सके, साहित्यलाई केही दिन सके, साहित्यमा केही योगदान गर्न सके भन्नको लागि लेख्ने हो। गजलमा अब पछिल्ला धेरै पुस्ताहरू राम्रा लेखक गजल लेख्नेहरू पनि छन्, त्यसकारणले यो अवस्थामा चाहिँ गजलको भविष्य राम्रै छ भन्न चाहिँ सकिने अवस्था चाहिँ छ।
हजुर, यो लेखनमा परिवर्तनको चाहिँ कतिको आवश्यक छ? तपाईँ आफ्ना सिर्जनाहरूलाई कतिको परिमार्जन गर्ने गर्नुहुन्छ नि?
लेख्ने बित्तिकै त्यो लेखन, मेरो लेखन चाहिँ अब पूर्ण भयो अथवा यसलाई चाहिँ मैले
अन्तिम रूप दिएँ,
यसलाई कोसे ढुङ्गै हो मेरो, मैले जे लेखेँ त्यही हो भन्न चाहिँ मिल्दैन। किनभने एउटा लेखकले एक चरणमा लेखिसकेपछि आफूले त्यो सृजनामा चाहिँ दिनुपर्ने कुराहरू दिन सके कि सकेन भनेर पुनर्मूल्याङ्कन आफैले गर्नुपर्छ र त्यो पुनर्मूल्याङ्कन गर्ने बेलामा चाहिँ उहाँ लेखकले परिमार्जन गर्नुपर्छ, तर गर्नुपर्ने स्थितिमा मात्र। अब पूर्ण रूपमा राम्रो सिर्जना भइसकेको छ, त्यसलाई परिमार्जनको नाममा चाहिँ झन् बिगार्नु चाहिँ हुँदैन।
हजुर, यो मफसलीय साहित्य गतिविधिहरूलाई चाहिँ तपाईँले कसरी मूल्याङ्कन गरिरहनु भएको छ नि?
यो मफसल र राजधानी यो चाहिँ अलिक गम्भीर विषय हो। मफसल भन्ने बित्तिकै अब यो राजधानीदेखि धेरै पर, अब जहाँ चाहिँ सेवा सुविधाहरू अलिक कम हुन्छ त्यतातिर इङ्गित गरेको यो शब्द हो। अब तर लेखन अथवा लेखकलाई चाहिँ लेख्नको लागि चाहिँ मफसल होस् वा राजधानी होस् यसले छेक्दैन। मात्र के हो भने राजधानीमा प्रकाशन हुने र माध्यमहरू धेरै छन्, त्यहाँ सर्जकहरू धेरै छन्, सम्पर्क बढी हुन्छ, त्यसकारण त्यहाँ धेरै गतिविधि हुन्छ। तर मफसलमा पनि धेरै गतिविधि भइरहेको छ। अब यही हाम्रै रामेछापबाट धेरै पत्रिकाहरू निस्किन्छ, साहित्यिक पत्रिका, र विभिन्न चरणमा चाहिँ रामेछापको मन्थलीमा चाहिँ साहित्यिक कार्यक्रम पनि भइरहेको हुन्छ, त्यस्तै अरू जिल्लाहरूमा पनि भइरहन्छ। त्यसकारणले चाहिँ यो मफसलमा गतिविधिहरू चाहिँ राम्रै भइरहेको हुन्छ, थोरै भए पनि राम्रो हुन्छ। र त्यही हो, अब राजधानीसँग सम्पर्क कम भएको कोले गर्दा चाहिँ प्रकाशनमा मात्रै, राष्ट्रिय पत्रिकाहरूको प्रकाशनमा चाहिँ केही लेखकहरूको मात्रै सम्पर्क रहेको देख्छु।
हजुर, अलिकति तपाईँको क्षेत्रतिरको पनि कुरा गरौँ। महोत्तरीमा बढी मात्रामा साहित्यिक गतिविधि हुने गरेको तपाईँले पाउनु भएको छ कि अहिले तपाईँ बस्नुभएको काभ्रेमा अलिकति बढी मात्रामा यो साहित्यिक गतिविधिहरू अगाडि बढिरहेको देख्नु भएको छ नि?
अब यो महोत्तरीमा साहित्यिक कार्यक्रम भइरहन्छ, तर काभ्रे भनेको चाहिँ अब राजधानीको नजिकै भएको र त्यहाँ गतिविधि बढी नै हुन्छ, किनभने राजधानीसँग नजिक रहेको काभ्रेले बेला मौकामा त्यहाँ विभिन्न साहित्यिक सङ्गठनहरू छन्, संस्थाहरू छन्, त्यो संस्थाहरूले चाहिँ बेला मौकामा कार्यक्रम गरिरहेको हुन्छ। तर महोत्तरीमा पनि भइरहेको हुन्छ, त्यहाँ अलिक कम नै हुन्छ, किनभने महोत्तरी अब एक रूपमा चाहिँ हाम्रो मनु ब्राजाकी कथाकार रहेको, उहाँको जन्म भएको ठाउँ हो, तर पनि अब बर्दिवास र किसानगञ्जतिरका साहित्यकारहरूले चाहिँ बेला मौकामा कार्यक्रम गरिरहनु भएको हुन्छ, तर काभ्रेमा त अब नजिक भएकोले गर्दा पनि कार्यक्रम भइरहन्छ।
हजुर, जस्तो यो साहित्यकारहरूलाई भ्रमणको कतिको आवश्यकता हुँदो रहेछ नि? जस्तो तपाईँ काभ्रेदेखि रामेछाप आउनुभयो होइन, यसमा चाहिँ लेखकलाई अलिकति छुट्टै प्रेरणाको स्रोत बन्ने, अर्थात् भनौँ कुनै ठाउँ आफू जाँदाखेरि त्यो भ्रमणले चाहिँ लेखकको त्यो मस्तिष्कमा चाहिँ कस्तो प्रभाव या भनौँ कस्तो जागरुक ल्याउँदो रहेछ नि?
अब लेखकले लेख्ने भनेको त आफ्नो वरिपरिको परिवेशलाई लेख्ने हो। अब एकै ठाउँमा बसिरहँदा त त्यो एकै ठाउँको परिवेशलाई कति लेखिराख्ने, त्यहाँबाट त केही ऊर्जा प्राप्त हुँदैन। हिजो पाएको ऊर्जालाई लेखकले हिजोसम्म लेख्यो अथवा आजसम्म लेख्ला, तर भोलि के लेख्ने त्यही कुरालाई दोहोऱ्याइराख्नु पनि सक्दैनन्। त्यसकारणले लेख्नको लागि पनि भ्रमण चाहिन्छ, बाहिरी ठाउँमा गएर त्यहाँको वातावरणमा बुझ्ने, त्यसरी लेख्ने। अहिले त झन् उपन्यासहरू पनि ठाउँ ठाउँमा गएर लेख्ने परिपाटी नै भइसकेको छ। अमर न्यौपानेले सेतो धरती पनि स्थलगत अध्ययन अनुसार नै लेख्नुभएको र अहिले लेखिरहनु भएको उपन्यास पनि त्यस्तै छ र नियात्राकारहरू संस्मरणकारहरूले पनि विभिन्न ठाउँमा गएर लेख्नुहुन्छ त्यस्तै हो अब म पनि एकै ठाउँको बसाइमा लेख्दिनँ भ्रमणले कतै गएको बेलामा त्यहाँ घटेका घटना त्यहाँको परिवेशले छोएपछि लेख्ने हो त्यस कारणले लेखकलाई चाहिँ भ्रमण गर्नु आवश्यक छ
हजुर वर्तमान नेपाली साहित्यको अवस्था यो साहित्य क्षेत्र अलिकति उन्मुख भइरहँदाखेरि यसको अवस्था चाहिँ कस्तो रहेको छ नि पहिलाको जुन अलिकति केही समय अगाडि अनि यो बिचको यो सङ्क्रमण काल भनौँ हामी त्यो र अहिलेको अवस्थामा के कस्तो फरक छ नि
अब यो लेखनको पनि समय त हुँदैन तर कस्तो भने परिवेश ले पनि प्रभाव पार्छ पहिलेका अब राणा शासनमा एकदम खुम्चिएर बस्नुपर्ने अवस्थामा लेखकहरू बाहिर आउन नसके पनि त्यतिखेर एकदम सृजना चाहिँ खारिएर राम्रा सृजनाहरू लेखिन्थ्यो त्यसपछि प्रजातन्त्र आइसकेपछि चाहिँ बढी चाहिँ अब शृङ्गारिक त्यसपछि गाली गलोज गर्ने खालका सृजनाहरू पनि नभएका होइनन् र अहिले आएर लेखन परिमार्जन भएको छ कस्तो भने लेखन बिना कामको हो यो साहित्यकारहरू बिना कामका लेख्छन् यसले केही फाइदा छैन भन्ने थियो तर अहिलेको परिवेशमा चाहिँ लेखकले लेखेर पनि बाँच्ने अवस्था छ साहित्य चाहिँ अब व्यावसायिक भइसक्यो तर व्यावसायिक भयो भन्दैमा पनि सस्ता कृतिहरू पनि आइरहेको अवस्था चाहिँ छ यो अवस्थालाई चाहिँ अहिले नै हामीले चाहिँ मूल्याङ्कन गरिसक्ने अवस्था छैन यसलाई चाहिँ इतिहासले नै बताउने छ त्यस कारणले यो विषयमा चाहिँ हामीले धेरै बोल्न चाहिँ उचित छ जस्तो मलाई लाग्छ
अहिले मिडियाले साहित्यकारहरूलाई फाइदा पुर्याएको जस्तो लाग्छ कि अलिकति सस्तो अनि लोकप्रिय बनाइदिएको जस्तो लाग्छ
अब मिडियाले लेखकलाई सस्तो बनाउने होइन मिडियाले लेखकलाई त झन् पहुँच बढाइदिने जस्तो पाठकहरू श्रोताहरू माझ लेखकलाई चाहिँ पुर्याउने काम गरेपछि त त्यो त एउटा राम्रो कुरो हो तर अब लेखकले लेखेको सृजना जस्तो लेखकले सृजना गर्ने हो लेखकले त्यो सृजना गरेको रचना सृजना चाहिँ कस्तो छ अब त्यसमा निर्भर गर्छ लेखक आफैले चाहिँ कमसल सस्ता सृजना गर्ने अनि त्यसपछि चाहिँ बजारमा मिडियामा दौडिने अनि मिडियाबाट चाहिँ आफूलाई एकदमै चर्चित लेखक हुँ भनेर चिनाउने त्यो चिनाउने त माध्यम एउटा बन्यो तर सस्तो लोकप्रियता भनेको चाहिँ लेखक आफैले सृजना गरेको कमसल सृजनाले नै सस्तो बन्ने हो त्यस कारणले मिडियाले चाहिँ लेखकलाई चाहिँ माध्यमका रूपमा स्रष्टालाई चाहिँ श्रोता पाठकमा पुर्याउने हो त्यस कारणले मिडियाले चाहिँ सहयोग नै पुर्याउँछ तर लेखकले आफ्नो स्तर चाहिँ आफै बनाउने
पक्कै पनि लेखक कस्तो छ लेखकले कस्तो खालका लेखनहरू अगाडि बढिरहेको छ गुणात्मक कस्ता छन् भन्ने कुरा चाहिँ श्रोता र पाठकले मूल्याङ्कन गरिरहेका हुन्छन् होइन दिनमान गुरुमाछानजी हुनुहुन्छ आज हाम्रो स्टुडियोमा हामी उहाँको अर्को गजल सुन्छौँ यो समयमा जो यति बेला स्मृतिका पाना कार्यक्रम सुनेर बसिरहनु भएको छ
सामाजिक र समसामयिक गजल सुनाउँदा सुनाउँदै अब एउटा चाहिँ शृङ्गारिक गजल सुनाउन मन लाग्यो यो गजल चाहिँ रेकर्ड पनि भइसकेको हो राजु सिंहले सङ्गीत गर्नुभएको र आदेश गुरुमछानले गाउनुभएको गजल हो पिएरे मातेको नसम्झनु मलाई पिएरे मातेको नसम्झनु मलाई कुरा तिम्रै काटेको नसम्झनु मलाई सधैँ धाउँछ यो भट्टीमै भनी सधैँ धाउँछ यो भट्टीमै भनी मन त्यतै साटेको नसम्झनु मलाई पिएरे मातेको नसम्झनु मलाई कुरा तिम्रै काटेको नसम्झनु मलाई नजर त जुधिहाल्छ नि कहिलेकाहीँ नजर त जुधिहाल्छ नि कहिलेकाहीँ तिमीलाई नै आँटेको नसम्झनु मलाई पिएरे मातेको नसम्झनु मलाई कुरा तिम्रै काटेको नसम्झनु मलाई त्यो रूपैले तानेको हो सत्य सत्य त्यो रूपैले तानेको हो सत्य सत्य आज पनि ढाँटेको नसम्झनु मलाई पिएरे मातेको नसम्झनु मलाई कुरा तिम्रै काटेको नसम्झनु
पिएरै मातेको नसम्झनु मलाई पिएरै मातेको नसम्झनु मलाई पुरा तिम्रै काटेको नसम्झनु मलाई पुरा तिम्रै काटेको नसम्झनु मलाई पिएरै मातेको यो भट्टी मै भनी सधै धाउँछ यो भट्टी मै भनी मन त्यतै साटेको नसम्झनु मलाई मन त्यतै साटेको नसम्झनु मलाई पिएरै मातेको
दिनमानजी तपाईँले एल्बमको जुन लय शब्द या भनौँ स्वरका कुरा गरिरहँदाखेरि तपाईँको आफ्नो त्यो एल्बममा तपाईँ हुनुहुन्छ नि
गजल एल्बम निकाल्ने क्रममा चाहिँ अब कविरल लोझेल भन्ने एकजना गजलकार हुनुहुन्छ काभ्रेकै गजलकार हो उहाँ उहाँले मसँग एक दिन चाहिँ दाई गजल पनि रेकर्ड गरौँ न त्यो बेलामा गजल रेकर्ड एकदम कम हुन्थ्यो गजल रेकर्ड गरौँ भन्ने प्रस्ताव आयो र उहाँको एउटा गजल चाहिँ तत्कालै हामीले शिव परिवारलाई सङ्गीत गर्न दियौँ र त्यसपछि मैले पनि एउटा राजु सिंहलाई दिएँ र उहाँहरूले कम्पोज गरिसकेपछि हाम्रो रेकर्ड हुँदै गयो र त्यसपछि पनौती काभ्रेकै पनौतीको सुरेन्द्र श्रेष्ठले बाँकी चारवटा गजल कम्पोज गरिदिनु भयो र हामीले त्यो एल्बम चाहिँ निकाल्यौँ एल्बमको नाम नजर किनभने धेरै गजलहरूमा चाहिँ नजर भन्ने शब्द आएपछि अब के राख्ने भनेर हामीले नजर राख्यौँ एल्बमको नाम हाम्रो गजल छवटै गजल हो र त्यसमा चाहिँ तिनवटा मेरो गजल छ र तिनवटा अविरल ओझेलको र सोलो गायक चाहिँ आदेश गुरुमछान हुनुहुन्छ जस त्यो गजलको एउटा भिडियो पनि बनिसकेका छ शिव परियारले सङ्गीत गर्नुभएको र मैले गरेको चाहिँ अब मेरो चाहिँ अहिले भर्खरै मैले सुनाएँ पिएरे मातेको नसम्झनु मलाई जोस् यी गजलहरूले चाहिँ हामीलाई चाहिँ साह्रै उत्साह दियो किनभने बजारमा पनि सुन्ने श्रोताहरूले चाहिँ तपाईँहरूको धेरै राम्रो छ गजललाई चाहिँ निरन्तरता दिनुहोस् भन्ने कुरा चाहिँ आएको हो तर हामीले त्यसपछि चाहिँ सङ्गीत गर्न चाहिँ दियौँ रेकर्ड गर्न चाहिँ अब कस्तो भने आर्थिक रूपले पनि अलिकता सङ्गीतको बजार पनि छैन अहिले चाहिँ पेन ड्राइभ मोबाइल युट्युबबाटै
केही मात्रामा सिआरबिटीहरू हुन्छ त्यसमा सबै नजान पनि सक्छ होइन सोचे
सिआरबिटी चाहिँ अलिक राम्रै गएको छ तिनवटा गजल चाहिँ सिआरबिटीबाट धेरै राम्रो गएर जे होस् त्यो चाहिँ राम्रो हुँदो रहेछ तर कस्तो भने सिआरबिटीले लेखकलाई चाहिँ अलिक कमै पैसा हुँदो रहेछ अब त्यो चाहिँ सङ्गीतकार र गायकको नाममा र
फेरि कम्पनीमा
पनि जाने रहेछ
तपाईँले निकालिसक्नु भएको छ एल्बम आगामी दिनमा तपाईँको गजल लेखिरहनु भएको छ अलिकति कथातिर पनि तपाईँ ढल्कनु भएको छ त्यसै गरी साङ्गीतिक क्षेत्रमा गजलबाट त्यो गजलको एउटा गीतहरू निकाल्नका लागि तपाईँ कतिको उत्साहित हुनुहुन्छ नि आगामी दिनमा योजना के छ
पक्कै पनि गीत सङ्गीतले मानव मनलाई छुन्छ अब गीत सङ्गीत मन नपराउने यहाँ को नै हुन्छ र त्यस कारणले अब गजललाई रेकर्ड गर्नुपर्छ गजल गीतात्मक विधा हो र गजल हामी सर्जकले चाहिँ लेखिरहन्छौँ त्यो हुँदाखेरि चाहिँ अब गजल गीत विधा हो त्यसलाई गाइनुपर्छ अब सबै गजल गाउनुपर्छ नै भन्ने पनि छैन तर अब सङ्गीतको माध्यमले चाहिँ गजल झन् पूर्ण हुन्छ त्यस कारणले अब नजर एल्बमले हामीलाई उत्साह दिएको छ आगामी केही दिनमै हामीले फेरि गजल रेकर्ड गर्नेतिर लागिसकेका छौँ केही गजल हाम्रो सङ्गीतकारले सङ्गीत गरिसक्नु भएको छ खालि अब एरेन्ज गरेर त्यसलाई रेकर्ड गर्न मात्र बाँकी हो
हजुर यो गजल कविता कथा लेख्दाखेरि यी विषयहरूका कच्चा पदार्थ चाहिँ कसरी प्राप्त हुँदो रहेछ नि
अघि पनि यो अलिकता प्रसङ्ग आएको थियो लेखकलाई बाहिरी वातावरणले छोयो भिज्यो अथवा त्यो मस्तिष्कमा चाहिँ त्यसको चाहिँ मन्थन भयो भने चाहिँ अब लेखकले चाहिँ त्यसलाई चाहिँ कवितामा ढाल्ने कि गजलमा ढाल्ने अथवा त्यसलाई मैले कथाको रूप दिने कि भन्ने कुरा चाहिँ अब लेखकले चाहिँ आफ्नो मस्तिष्कमा खेलाउँछ र त्यो खेलाइसकेपछि चाहिँ अनि सृजना गर्ने हो त्यस कारणले मेरो विचारमा चाहिँ बाहिरी वातावरणले लेखकलाई छोइसकेपछि छोयो भने नै त्यो कच्चा पदार्थ हो
हजुर तपाईँ गजल लेख्नुहुन्छ कविता लेख्नुहुन्छ त्यसै गरी कथामा तपाईँले कलम चलाइरहनु भएको छ अलिकति तपाईँले चिनेका त्यो सँगसँगै तपाईँले आफूले अध्ययन गरिरहनुभएका गजलकार अनि कथाकारहरूको नाम उल्लेख गर्नुपर्दा कसको उल्लेख गर्न रुचाउनुहुन्छ नि बढी
पक्कै पनि अब कथा लेख्न थालेको करिब करिब 10 वर्ष हुन लागेछ। अब यो 10 वर्षमा कथा लेखनको एउटा इतिहास चाहिँ रामेछाप जिल्लासँग पनि जोडिएको छ। रामेछाप जनस्वास्थ्यमा काम गर्दा 2061 सालतिर म रामेछाप आएको थिएँ। कर्मचारी मिलन केन्द्रले वार्षिक स्मारिका निकाल्ने प्रसङ्ग चलिरहेको अवस्थामा चाहिँ मैले पहिलो पटक एउटा कथा लेखेको थिएँ। त्यहाँबाट चाहिँ मेरो कथा यात्रा सुरु भएको हो र त्यतिखेरदेखि अहिलेसम्म म कथा लेखकहरूको कथा पढ्छु। जस्तो अब मलाई मनपर्ने कथाकारहरूमा मनु ब्राजाकी हुनुहुन्छ, त्यसपछि ध्रुव मधिकर्मी हुनुहुन्छ, ध्रुव साप कोटा हुनुहुन्छ, अहिले आएर आन्विका गिरी हुनुहुन्छ, मणि लोहनी हुनुहुन्छ, रामेछापकै पेशल आचार्य र माधव सयपत्री पनि हुनुहुन्छ। उहाँहरूका कथाहरू पनि मलाई मनपर्छन्। कथा लेख्ने लेखकहरू धेरै हुनुहुन्छ, मलाई धेरै मनपर्छ। त्यस्तै अब गजलमा भन्नुहुन्छ भने चाहिँ अब ज्ञानवाकर पौडेल, बुद राणा, ललितचन्द्र रावलहरूको गजल पढेर नै हामीले गजल लेख्न सिकेका हौँ। र पछिल्लो पुस्तामा चाहिँ, युवा पुस्तामा चाहिँ रावत, नीरज भट्टराई, बाबु त्रिपाठी, अविरल ओझेल, अमला अधिकारी लगायतका गजलकारहरूको गजल मनपर्छ।
यो साहित्यमा कतिको सङ्घर्ष गर्नु भने तपाईँले?
सङ्घर्षको कुरा गर्दा चाहिँ अब धेरै लगाव छ मेरो साहित्यमा, साहित्यप्रति समय पनि दिएको छु, साधना म निरन्तर गरिरहेको छु। अब प्रतिफल पाइसकेको अवस्था चाहिँ छैन। राष्ट्रिय दैनिक पत्रिकाहरूले, साहित्यिक पत्रिकाहरूले सृजना छापिदिने, कथाहरू छापिदिने क्रम चलिरहेको छ, तर त्यसैलाई उपलब्धि मानिहाल्ने अवस्था पनि म मान्दिनँ। किनभने अब कृति आइसकेर केही कृतिहरू आएपछि त्यसले चाहिँ हासिल गरेका उपलब्धिहरूलाई चाहिँ अनुसार मात्र म आफूलाई मूल्याङ्कन गर्छु प्रगतिको। तर मैले साहित्यमा लाग्दाखेरि चाहिँ धेरै साधना गर्नु पर्यो अथवा धेरै समय गुमाउनु परेको छ। करिब करिब 2056 सालपछि चाहिँ पूर्ण रूपमा नै साहित्यमा लागेको अवस्था हो। यसमा चाहिँ अब समय भन्दाखेरि पनि हामीले चाहिँ बढी चाहिँ अब अध्ययन र सृजनाको साधनालाई नै निरन्तरता दिइरहेको अवस्था छ मेरो। त्यसकारणले मेरो चाहिँ अब साहित्यमा समय र परिश्रम नै मै बढी मेरो योगदान छ, लगाव छ, त्यसमा नै मैले समय खर्चेको छु।
हजुर, यो साहित्यकारहरू राजनीति प्रति आकर्षित या भनौँ राजनीतिसँग कतिको नजिक हुनुपर्छ भन्ने ठान्नुहुन्छ नि?
एउटा राष्ट्रमा चाहिँ मान्छे, कुनै पनि जनता एउटा राष्ट्रमा बसिसकेपछि राजनीतिभित्रै पर्छ त्यो मानव। अनि राजनीतिले नै देश चलिरहेको परिप्रेक्ष्यमा अब कुनै पनि जनता अथवा मानव चाहिँ राजनीतिबाट पर हुँदैन। तर राजनीतिभित्र छिरेरै सिर्जना गर्नुपर्छ अथवा राजनीतिको पछि लागेर लेखक बन्ने हो भन्ने कुरा चाहिँ म मान्दिनँ। त्यस कारण एउटा राम्रो लेखक अथवा लेखकै हुनको लागि चाहिँ राजनीतिभन्दा धेरै पर बसेर राजनीतिकै कुरा केलाइएर राजनीतिको यथार्थता चाहिँ समाजमा छर्लङ्ग पार्नु नै लेखकहरूको चाहिँ कर्तव्य हो।
दिनमानजी, तपाईँ अहिले साहित्यिक सङ्घ संस्थाहरू कुन कुनमा आबद्ध हुनुहुन्छ नि?
काभ्रे जिल्लामा हामीले चाहिँ एउटा बुकी साहित्य परिवार भन्ने संस्था सञ्चालन गरेका छौँ। यो बुकी साहित्य परिवारले चाहिँ विगत 6 वर्षदेखि चाहिँ बुकी साहित्य त्रैमासिक पत्रिका प्रकाशन गरिरहेको छ र यसले चाहिँ बेला बेलामा मासिक, त्रैमासिक र वार्षिक कार्यक्रमहरू गरिरहेको छौँ। बुकी त्यसमा चाहिँ म अध्यक्ष छु। त्यस्तै अब ज्योति साहित्य प्रतिष्ठानको म निवर्तमान सचिव। यसरी चाहिँ अब केही साहित्यिक संस्थाहरूमा चाहिँ लागेको छु, तर मैले चाहिँ पछिल्लो चरणमा चाहिँ बुकी साहित्य परिवारलाई नै हातेमालो गरेर आफैले त्यसको लिडिङ गर्ने भएकोले गर्दा चाहिँ हामीले चाहिँ मैले त्यसैमा समय दिएको छु र त्यसबाट चाहिँ निकालिने हाम्रो बुकी साहित्य पत्रिकालाई नै निरन्तरता दिइरहेको अवस्था छ।
सुरुमा पनि तपाईँले भनिसक्नु भएको छ, गजल लेखनमा विशेष गरी महत्त्वको साथ हेर्नुपर्दा के कुरामा चाहिँ ध्यान दियो भने एउटा लेखकले आफ्नो गजललाई अझ परिष्कार गर्दै अगाडि बढ्न सक्छ?
गजलमा नियम उपनियमहरू हुन्छन्। अब त्यसमा चाहिँ अब शेर हुन्छ, मिश्राए उला, मिश्राए सानी, मतला, काफिया, रदीफहरू हुन्छन्। त्यो विषयमा चाहिँ अब एउटा गजलकारले चाहिँ बुझ्नुपर्छ, त्यसमा त्यो विषयमा चाहिँ विज्ञ हुनुपर्छ र त्यसलाई बुझेर मात्र गजल लेखिनुपर्छ। तर गजल एउटा राम्रो गजल हुनको लागि गजलमा हुने रदीप, काफिया, मतलाहरूको पूर्णताले मात्र एउटा राम्रो गजल हुँदैन। गजल हुनको लागि चाहिँ समाजमा भएका वास्तविकतालाई लेखनको शब्द संयोजनको माध्यमले त्यसलाई चाहिँ अब शब्दको मात्राहरू पुर्याएर गजलको ज्ञात्मकतालाई पनि ध्यानमा राखेर चाहिँ पूर्ण गजल हुन्छ जस्तो अब गजलको नाममा रदीप काफिया मिलायो तर त्यसले चाहिँ खालि ठट्टा गर्ने ठट्यौली पाराको अथवा माया प्रेमको मात्र लेखेर त्यो चाहिँ गजल वास्तवमा हेर्दाखेरि चाहिँ गजल देखिन्छ संरचनामा तर त्यसलाई वास्तविक गजल मानिँदैन त्यसकारणले गजल हुनको लागि चाहिँ समाजले र साहित्यले केही पाओस् र त्यसमा चाहिँ केही होस् त्यस्तो खालको चाहिँ गजल हुनु
तपाईँसँग कुराकानी गरिरहँदा यो समयमा फेरि हामी हाम्रा श्रोताहरूको माझमा तपाईँको कुनै एउटा लयात्मक रूपमा या भनौँ तपाईँको आफ्नो कुनै एउटा रचना सुनाउन सक्नुहुनेछ
गाउँमा अचेल हुलाकी आउन छोडिसके गाउँमा अचेल हुलाकी आउन छोडिसके मन खोलेर पत्र पठाउन छोडिसके गाउँमा अचेल हुलाकी आउन छोडिसके तस्करहरू जङ्गल पसेदेखि नै होला तस्करहरू जङ्गल पसेदेखि नै होला कोइलीले कुहु कुहु गर्दै गाउन छोडिसके गाउँमा अचेल हुलाकी आउन छोडिसके राष्ट्रियताको भाषण दिनहुँ छाड्छन् उनीहरू नै राष्ट्रियताको भाषण दिनहुँ छाड्छन् राष्ट्रियताको भाषण दिनहुँ छाड्छन् राष्ट्रियताको भाषण दिनहुँ छाड्छन् उनीहरू नै दौरा सुरुवाल लाउन छोडिसके गाउँमा अचेल हुलाकी आउन छोडिसके मन खोलेर पत्र पठाउन छोडिसके यो उकालोमा साह्रै तिर्खाउनु भयो होला यो उकालोमा साह्रै तिर्खाउनु भयो होला के गर्ने पुर्खाले झैँ कुवा बनाउन छोडिसके गाउँमा अचेल हुलाकी आउन छोडिसके मन खोलेर पत्र पठाउन छोडिसके महँगीले भुइँचालो ल्याएको हुनुपर्छ अन्तिम सेर महँगीले भुइँचालो ल्याएको हुनुपर्छ भुख्याचाहरू अचेल तर्साउन छोडिसके गाउँमा अचेल हुलाकी आउन छोडिसके मन खोलेर पत्र पठाउन छोडिसके
श्रोता मित्र कार्यक्रम स्मृतिका पानामा आज हामीसँग हुनुहुन्छ साहित्यकार दिनमान गुरमाछान निकै नै सुमधुर आवाजमा गजल वाचन गरिसक्नु भएको छ साहित्य लेखनका हरेक क्षणहरूमा प्रकाशित भएका ती रचनाहरू हुन् या भनौँ प्रसारण भएका आफ्ना ती रचनाहरू हुन् पाठकले श्रोताले अवश्य पनि आफ्नो जो लेखक छ उसको मूल्याङ्कन गरिरहेको हुन्छ लेखकले समाजको रूपान्तरण अनि परिवर्तनमा आख्यान लेख्दा केही न केही यथार्थ घटना वा पात्र समावेश गरिएको हुन्छ के तपाईँले पनि आफूले थाहा पाएका या भनौँ भोगेका ती यथार्थहरूलाई आफ्नो आख्यानमा त्यो रूप दिनुहुन्छ कि दिनुहुन्न नि
अब मैले अघि पनि कुरा उठाएको थिएँ आख्यान अब कथा अथवा केही सिर्जना गर्दाखेरि चाहिँ समाजमा भएको वास्तविकताले लेखकलाई छुनुपर्छ र त्यसलाई चाहिँ आख्यानीकरण गर्ने हो अब कथा लेख्दाखेरि चाहिँ मैले पनि अब कथा लेख्दाखेरि चाहिँ घटेकै कुराहरूलाई यथार्थपरकतालाई आख्यानीकरण गर्दाखेरि चाहिँ केही कल्पनालाई चाहिँ त्यहाँ लेख्नुपर्ने हुन्छ कल्पनालाई चाहिँ पूर्ण काल्पनिकतामा मात्रै ढालेर कथा चाहिँ लेखिँदैन त्यसकारणले मैले धेरै घटनामा आफैले भोगेका देखेका र मेरै केही अनुभवहरूलाई पनि मैले कथामा चाहिँ ढालेको छु
हजुर नेपाली साहित्यलाई अनुवाद गर्न किन सरकारी अनि गैर सरकारी स्तरहरूबाट उदासीनता देखाइएको होला नि
यो अनुवाद चाहिँ अब नेपाली साहित्यबाट अनुवाद गरिनुपर्नेमा चाहिँ कस्तो छ भने विशेष गरी चाहिँ अब यो सरकारी पक्षबाट चाहिँ पहल नभइएको अवस्था हो किनभने अब सरकारी पहलबाट गरिने अनुवादमा चाहिँ आफ्ना लेखकहरू अथवा आफ्नो मान्छे नपर्ने देखिन्छ अनि त्यो कारणले चाहिँ अब सरकारी पक्षले चाहिँ नेपालको साहित्यलाई चाहिँ विदेशमा लग्नलाई चाहिँ के गर्नुपर्छ कस्तो पहल गर्नुपर्छ भन्नेमा चाहिँ सरकार अग्रसर हुनुपर्ने हो तर यहाँ चाहिँ कस्तो भने सरकारी पक्ष चाहिँ आफ्नो मान्छे अथवा आफ्नो लेखक नपर्ने देखिसकेपछि सरकारी पहल हुँदैन र गैर सरकारीबाट त अब पहल गर्नको लागि पनि अब आर्थिक विभिन्न पक्षबाट चाहिँ कमजोर अवस्था रहेकोमा चाहिँ अनुवाद गर्न चाहिँ धेरै कठिन नै छ तर उदासीनता देखिनुमा चाहिँ बढी विशेष गरी चाहिँ सरकार नै पक्षको कमजोर रहेको छ
हजुर हामी कार्यक्रम स्मृतिका पानाका अन्तिम क्षणमा पनि छौँ यो नेपाली साहित्य भण्डारमा के थपियो
वास्तवमा नेपाली साहित्यमाको भण्डार भरिँदै जानु त राम्रो कुरो हो अब यो अहिले चाहिँ लेखकहरूलाई चाहिँ वन मुद्दा लगाउने कुरो बढी आउँछ हाम्रा अहिलेका लेखकहरू चाहिँ धेरैलाई किताब निकाल्ने बित्तिकै अब यो लेखकलाई बनमुद्दा लगाउनुपर्छ भन्ने कुरा आउँछ, किनभने कृति लेखकले लेख्ने जस्तो पायो त्यस्तै लेख्ने अनि कृति थुपारिराख्ने र त्यसले चाहिँ समाजमा केही योगदान नपुर्याउने भयो भने त्यो त्यस्ता कृतिको त आवश्यकता छैन। तर नेपाली साहित्यलाई कृतिहरूले चाहिँ केही हदसम्म चाहिँ योगदान पुर्याइरहेको हुन्छ र नेपाली साहित्यमा चाहिँ नेपाली भाषा र साहित्यको उत्थान हुन्छ नै, तर पनि कस्तो पनि हामी लेखकहरूले चाहिँ राम्रो कृति दिन सक्नुपर्छ भन्ने चाहिँ सोच्नुपर्छ र त्यस्तो कृतिहरूले मात्रै नेपाली साहित्यलाई चाहिँ फाइदा हुन्छ है भन्ने चाहिँ हामीले बुझ्नुपर्छ र त्यस्तो चाहिँ आइराख्नुपर्छ।
हजुर, यो 45 मिनटको अवधिसम्म तपाईँसँग धेरै मनका कुराहरू साटासाट गर्न बाँकी नै थियो, तर पनि हामी अन्तिम समय आइसकेका छौँ। जो यति बेला रेडियो सुनेर बस्नु भएको छ, यी श्रोताहरूलाई चिनाउनु पर्दा कसरी चिनाउनुहुन्छ नि?
यो आफैले आफैलाई चिनाउने कुरामा चाहिँ अलिक यो गम्भीर कुरा हो। वास्तवमा म चाहिँ एउटा मान्छे हुँ होइन, र मानवमा पनि म नेपाली हुँ र आफूलाई नेपाली भनेर चिनाउने म गौरव मान्छु र साहित्यको चाहिँ म एउटा विद्यार्थी अथवा साहित्य अनुरागी हुँ र साहित्यमा चाहिँ केही योगदान दिनलाई चाहिँ म अग्रसर छु। त्यसकारणले चाहिँ अब मलाई चाहिँ नेपाली जगतमा चाहिँ लेख्दै गरिरहेको एउटा सामान्य लेखकको रूपमा नै पाठकहरूले अथवा श्रोताहरूले चाहिँ बुझिदिन अनुरोध गर्छु। र यो रेडियो रामेछाप 95.8 मेगाहर्जको यो स्मृतिका पाना कार्यक्रम सुनिरहनुभएका श्रोताहरूलाई चाहिँ यो कार्यक्रममा मलाई आज साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु।
हजुर, तपाईँसँग सम्पर्क गर्न धेरै श्रोताहरूले धेरै पाठकहरूले चाहनुहुन्छ होला, तपाईँसँग सम्पर्क स्थापित गर्न पाइरहनु भएको छैन, यो अवसरमा तपाईँसँग कसरी नजिक हुन सकिन्छ त्यो माध्यम बताइदिनुहोस् न।
स्रष्टा र पाठकको सम्बन्ध भनेको चाहिँ सृजनाबाट हुने हो। एउटा लेखकले अथवा स्रष्टाले चाहिँ राम्रो सृजना गरिदिने र पाठकले चाहिँ त्यो सृजनालाई पढिदिउन् र माया गरिदिउन् त्यही चाहन्छ प्रत्येक लेखकले, र मेरो पनि आशा त्यही रहन्छ मैले राम्रो लेख्न सकुँ र पाठकले अथवा श्रोताहरूले चाहिँ मेरो राम्रो सृजनालाई पढिदिनु होला अथवा सुनिदिनु होला। र अब सम्पर्ककै लागि त हाम्रो चाहिँ स्रष्टा र पाठक बिच चाहिँ सृजना नै हो। र अब मलाई सोझै सम्पर्क गर्न चाहनुहुन्छ भने चाहिँ मोबाइल नम्बर 98510 49725 सम्पर्क गर्न सक्नुहुन्छ र मेरो इमेल आइडी digu2011@gmail.com digu2011@gmail.com र फेसबुकमा चाहिँ दिनमान गुरुमछान भनेर टाइप गर्नुभयो भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ।
हवस् त, साहित्यका दिनमान गुरुमछानसँग अझै भलाकुसारी गर्ने रहर हुँदाहुँदै कार्यक्रमको निर्धारित समय सकिने लाग्यो। श्रोता मित्र, कार्यक्रम स्मृतिका पानाको आजको श्रृङ्खला कस्तो लाग्यो? सल्लाह, सुझाव र प्रतिक्रियाको साथमा गजलात्मक शैलीमा आफ्ना जीवनका तिता मिठा कोसेलीहरू पत्र मार्फत सम्प्रेषण गर्न नभुल्नुहोला। जसका लागि कार्यक्रमको ठेगाना रहेको छ, कार्यक्रम स्मृतिका पाना, रेडियो रामेछाप, सामुदायिक FM 95.8 MHz, मन्थली 2, रामेछाप। साथै इमेल आइडी prajwal.smritikapana@gmail.com रहेको छ। कार्यक्रममा सहभागी भइदिनु भएकोमा साहित्यकार दिनमान गुरुमछानलाई धेरै धेरै धन्यवाद। साथै यति बेलासम्म प्रस्तुति सुनेर साथ दिनुहुने सम्पूर्ण साहित्य अनुरागी मित्रहरूलाई विशेष धन्यवाद दिँदै कार्यक्रमबाट म प्रज्वल पौडेल P² पनि बिदा चाहन्छु। तपाईँको यो साता सृजनात्मक रहोस्। शुभरात्रि साहित्यिक जदौ।
रुनु सम्म रोए पनि मन बुझाए, रुनु सम्म रोए पनि मन बुझाए, जीवन रहेछ यस्तै भनी मन बुझाए, मन बुझाए, रुनु सम्म रोए अनि